घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी चुडामणी अरियालसँगै म प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 मेगाहर्ज बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं।
निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा आज आन्दोलनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड, पत्रकारमाथि कुटपिट।
प्रदेश सरकारको द्वारा चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट अहिलेसम्म कार्यान्वयन हुन सकेन। बझाङमा स्वास्थ्य बीमा प्रति आकर्षण बढ्दै।
नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन बारे मिलेर काम गर्ने, शान्ति तथा प्रजातन्त्रका लागि योगदान पुर्याएको भन्दै प्रधानमन्त्री ओलीलाई विद्यावारिधिको उपाधि।
र 19 वर्ष मुनिको एसिया कपमा नेपालले युएलाई हरायो।
खुशीको खबर खुशीको खबर खुशीको खबर।
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुशीको खबर।
अब नेपाल टेलिकमको सियुजी अफर, सियुजी सेवाका विशेषताहरू।
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने।
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध।
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने।
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने।
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने।
यो योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ।
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको भीमदत्त नगरपालिका दुई उल्टाखामकी 13 वर्षीय बालिका निर्मला पन्तको हत्यारा सार्वजनिकको माग राख्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आज आह्वान गरेको बन्दका क्रममा पत्रकारमाथि नै कुटपिट भएको छ। सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड गर्न पुगेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथि कुटपिट गर्नुका साथै क्यामेरा तोडिदिएका छन्। एसटीएस एवं सगरमाथा टेलिभिजन कञ्चनपुरका समाचारदाता जोशीमाथि किन फोटो खिचेको भन्दै कुटपिट गरिएको हो। नेपाल विद्यार्थी संघले तक अवज्ञ गरेको भन्दै कञ्चनपुरका 3 सरकारी कार्यालयमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ। कञ्चनपुर प्रहरीका अनुसार जिल्ला समन्वयन समिति, जिल्ला प्राविधिक कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी टेबल तोडफोड गरिएका हुन्। नेपाल विद्यार्थी संघका बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै 81 कार्यालयभित्र आएर तोडफोड गरेको कर्मचारीहरूले बताएका छन्। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले नेपाल विद्यार्थी संघका बन्दकर्ताले 81 कार्यालयभित्र पसेर कर्मचारी कार्यालय र जीप तोडफोड गरेको बताउनुभयो। सरकारी वकिल कार्यालयका नायब सुब्बा कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मन्जु भट्ट र कार्यालय सहयोगी धनवीर भाटमाथि कुटपिट गरेको न्यायाधिवक्ता भट्टले बताउनुभयो। कार्यालयको 226715 नम्बरको जीपमा तोडफोड गरिदिएका हुन्। जिल्ला न्यायाधिवक्ता भट्टले सरकारी वकिल कार्यालयको जीप, कार्यालय र कर्मचारीमाथि कुटपिट गर्ने विरूद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताउनुभयो। सरकारी वकिल कार्यालयमा तोडफोडको फोटो खिचिरहेका एसटीएस एवं सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रकान्त जोशीमाथि समेत आन्दोलनकारीले कुटपिट गरेका छन्। तोडफोड गर्न लागेको फोटो किन खिचेको भन्दै आन्दोलनकारीले आफूमाथि अभद्र व्यवहार गर्नुका साथै कुटपिट र क्यामेरा खोसेर भागेको पीड़ित पत्रकार जोशीले बताउनुभयो। समाचार संकलन गर्न गएका पत्रकार जोशीमाथि हातपात र क्यामेरा तोडफोड गरेको भन्दै कञ्चनपुरका पत्रकारले नेपाल विद्यार्थी संघका आन्दोलनकारीले गरेको घटनाप्रति आपत्ति जनाएका छन्। पत्रकार र क्यामेरा तोडफोड गर्नु प्रेस र प्रेस स्वतन्त्रताको हनन भएको भन्दै दोषी उप कार्यवाहीको माग अघि सारेका छन्। पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तिमा पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न, वातावरण सृजना गर्न अनुरोध गरिएको छ।
यसैबीच निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई लिएर नेपाल विद्यार्थी संघले गरेको कञ्चनपुर बन्दका कारण आज दिनभर कञ्चनपुर तनावग्रस्त बन्यो। बन्दका कारण बजार, शैक्षिक संस्था, उद्योग, वित्तीय संस्थाहरू बन्द रहेका थिए। विद्यार्थीहरूले भीमदत्त नगर बजार र झलारी बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै ठाउँ ठाउँमा टायर बालेर सड़क अवरूद्ध पार्दा सवारी साधन सञ्चालनमा निकै कठिनाई भएको थियो। लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारी साधन फाटाफुट रूपमा भने चलेकै थिए। त्यसैगरी बन्दका कारण दशैं लगायतका चाडपर्वका लागि भारतबाट घर फर्केका दर्जनौं यात्रुहरू भीमदत्त नगर बस पार्कमा अलपत्र परेका थिए भने अहिले 5 बजेपछि बन्द खुलेसँगै सवारी आवागमन सञ्चालनमा आएका छन्। त्यसैगरी आजदेखि बन्द खुलेको र भोलि सबै बजार, शैक्षिक संस्थाहरू सञ्चालन हुने नेवी संघले जनाएको छ। साथै बजार व्यवसाय पनि बन्द खुलेपछि चहल पहल बढ़न थालेको छ। बन्दमा एम्बुलेन्स, वाहन, प्रेस लगायतका गाड़ीहरूलाई निर्वाध सञ्चालन गर्न दिइएको थियो। सरकारले वास्तविक हत्यारा लुकाउन खोजेर घटनालाई ढाकछोप गर्न थालेपछि पुनः आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघका जिल्ला संयोजक गणेश भट्टले बताउनुभयो। त्यसै गरी संघले बन्दको अवज्ञा गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरको गाड़ीमा पनि तोड़फोड़ गरेको थियो। बन्दकर्ता युवाले B26-2715 नम्बरको कार्यालयको गाड़ी तोड़फोड़ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
38 नम्बर 7 को सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। पहिलो चौमासिक बित्न लागे पनि कार्यान्वयनको सुरसार नभएपछि बजेट सदुपयोग हुनेमा शंका गर्न थालिएको छ। कार्यक्रम तथा योजना कार्यान्वयन त टाढाको कुरा, दशैंमा पनि कर्मचारीले तलब खान पाउने नपाउने ठेकान नभएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले बताउनुभयो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले 25,06,56,14,000 रूपियाँको बजेट ल्याएको छ। त्योमध्ये पूँजीगत तर्फ 11,71,71,000 र चालुतर्फ 13,35,00,00,000 छुट्याएको छ। प्रदेश मन्त्रालयका अनेक समस्याले विनियोजित बजेट तथा कार्यक्रमहरू कार्यान्वयन शुरू हुन नसकेको कर्मचारीहरूले बताएका छन्। प्रदेश मातहतमा रहने कार्यालय तथा कर्मचारी संरचनाको टुङ्गो लागेको भए पनि त्यहाँ काम गर्ने कर्मचारी नभएकाले योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा अप्ठ्यारो परेको मन्त्रालयका अधिकृतहरूले बताएका छन्। वन मन्त्रालय अन्तर्गत रहने शाखा महाशाखा निर्धारण भए पनि कर्मचारीहरू भने छैनन्। कर्मचारीको व्यवस्थापन संघले गर्नुपर्ने भए पनि अहिलेसम्म अलमल रहेको शाखा अधिकृत पाठकले जानकारी दिनुभयो।
बझाङको बुङ्गल नगरपालिकाका एक वडा अध्यक्षलाई आर्थिक अनियमितता गरेको भन्दै स्थानीय किसानहरूले कालो मसुदाएका छन्। बुङ्गल नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष देवमल धामीलाई कृषिका लागि विनियोजन भएको 3,50,000 रकम हिनामिना गरेको आरोपमा स्थानीय कृषकहरूले कालो मसुदाएका हुन्। कृषिका लागि विनियोजन भएको 3,50,000 वडा अध्यक्षले 50,000 रूपियाँको मात्र बिउ बिजन खरिद गरी वितरण गरेको र अन्य रकम हिनामिना गरेकाले वडा अध्यक्षलाई किसानहरूले नै कालो मसु र जुत्ताको माला लगाएको स्थानीय खगेन्द्र बहादुर सिंहले बताउनुभयो। स्थानीय को निर्वाचनपछि बझाङका विभिन्न ठाउँमा जनप्रतिनिधि तथा कर्मचारीहरूले आर्थिक अनियमितता गरेका गुनासाहरू बढ़ी आउने गरेका छन्। वडा कार्यालयमा कृषिको शीर्षकमा विनियोजन भएको रकमको विभिन्न तरकारीका बिउ र फलफूलका बोटहरू खरिद गरेर किसानहरूलाई वितरण गरिसकिएको बुङ्गल नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष देवमल धामीले बताउनुभयो। बिना कारण 35-40 जना किसानहरू आएर वडा अध्यक्ष आफूलाई स्वागत गर्छु भन्दै बोलाएर कालो मसो र जुत्ताको माला लगाएको उहाँको भनाइ छ।
सबै धर्मले हिंसालाई पाप भनेको छ। धर्मको उत्पत्ति समाजमा शान्ति र सद्भावना जगाउनका लागि भएको हो, तर परम्परागत रूपमा अष्टमी, दशैं र तिहारमा बलि प्रथा झनै मौलाउने गरेको छ। हिन्दू धर्मको नाममा देवी देवतालाई प्रसन्न पार्नका लागि भनेर बलि दिने प्रचलन रहेको छ, तर धेरै जसोले बलि प्रथा कुप्रथा भएकोले यसको अन्त्य हुनुपर्ने तर्क दिँदै आएका छन्। यसै विषयमा एक रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
हिन्दू धर्म अनुसार देवता प्रसन्न पार्नका लागि भन्दै अष्टमी, नवमी, दशैं र तिहारमा मानिसहरूले पशुहरूको बलि चढ़ाउने गर्दछन्। तर वर्षौंदेखि चल्दै आएको बलि प्रथा नराम्रो प्रथा भएको धेरैको टिप्पणी छ। उनीहरूले यो कुप्रथाको अन्त्य हुनुपर्ने माग गर्दै आएका छन्। विशेष गरी अष्टमीका दिन भगवती दुर्गा कालिका भैरवको मन्दिरमा राँगा, कुखुरा, बाख्रा र बोकाको बलि दिने प्रचलन छ। भगवानले अहिंसा र परोपकारको उपदेश दिने भए पनि मानिसहरूले आफ्नो स्वार्थका लागि बलि प्रथा चलाएका छन्। यसको न्यूनीकरणका लागि सरकारले जनताहरूमा जनचेतनाको विकास गराउन जरूरी रहेको र कडा कानून बनाएर लागू गर्नुपर्ने बताउनुहुन्छ महेन्द्रनगरका निराज विष्ट।
धेरै नराम्रो बलि दिनु, कसैको पनि बलि दिनु भनेको चाहिँ नराम्रो कुरा हो। न्यूनीकरण कसरी गर्ने? अब सरकारले या त योजना बनाउनु पर्यो, आफूमा ज्ञान हुनु पर्यो। भगवानले त भने हुँदैन नि, मलाई बलि चाहियो, मलाई कुखुरा चाहियो, खसी चाहियो, बोका चाहियो भनेर त भने हुँदैन। के अरे, आफ्नो द्वारको हो, मासु खानुको लागि मान्छे बलि गरेर आउँछन्।
कुनै पनि शास्त्रमा देवी देवताहरूलाई पशु बलि दिनुपर्छ भनेर उल्लेख छैन। शास्त्र अनुसार पशुको साटो कुष्मान्डाको बलि दिए पनि हुने भएकाले फर्सी, लौकी, घिरुलाको बलि दिँदा पनि उत्तम हुने अर्थविद तथा नास्ट कलेजका प्राध्यापक शिवहरि मुटभरी बताउनुहुन्छ। उहाँले पशुको बलि दिनु अमानवीय क्रियाकलाप भएको बताउनुभयो। त्यसैले बलि प्रथालाई सबैले मिलेर हटाउन आवश्यक रहेको उहाँको भनाइ छ।
बलिको जहाँसम्म कुरा छ, यो कुनै देवी देवताले मलाई चाहिँ नि बाख्रै अथवा चाहिँ नि बोका, राणा इत्यादि नै बलि चाहिन्छ भनेको छैन कुनै शास्त्रमा, त्यो होइन। कुष्माण्ड बलिको पनि व्यवस्था छ, बलि नै दिनुपर्ने भएपछि त्यो हिरोलाको, कुविन्डाको बलि दिएर पनि हुन्छ। अब पशु भनेको मानिसको चाहिँ नि साथी हो, त्यो साथीलाई यसरी मारेर त्यो गर्नु भनेको अलिकति मानवीय दृष्टिकोणले राम्रो हुँदैन।
धेरैले भूत प्रेतको लागि भनेर कुलदेवताको मन्दिरमा पनि पशु बलि दिने गरेका छन्। तर यस्तो किसिमको बलि प्रथा मानिसहरूको भ्रम र निजी स्वार्थका लागि मात्रै हुने गरेको पुरोहितहरू बताउँछन्। मानिसहरूको रूढिवादी परम्पराका कारण बलि प्रथा जन्मिएकाले यसको अन्त्य हुनुपर्ने एकजना पुरोहित करण पन्त बताउनुहुन्छ।
खासै गरेर धर्मशास्त्रमा पौराणिक कुराहरूलाई हामीले आधार मान्यो या धर्मलाई आधार मान्यो भने बलि प्रथा हिन्दू धर्ममा कुनै पनि ग्रन्थहरूमा उल्लेख नभएको र मान्छेहरूको एउटा रूढिवादी परम्परा र सँगसँगै आफ्नो निजी स्वार्थका कुराहरू पनि त्यसमा जोडिएका हुन्छन्।
हिजो आज हिन्दू धर्म मात्रै होइन क्रिस्चियन लगायत अन्य धर्म मान्नेहरूले पनि विभिन्न बहानामा पशु बलि दिने गरेका छन्। पशु मानिसहरूको साथी जस्तै भएकोले यसको बलि दिने प्रथा अन्त्य गरिनुपर्ने जानकारहरू बताउँछन्। पशुको होइन अन्धविश्वासको बलि दिन जरुरी छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। दशैंका बेला मात्रै पशु बलि दिनुहुन्न भन्ने आवाज उठ्ने गर्दछ। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
दशैंको बेला मात्रै पशु बलि दिनुहुन्न भन्दा पनि मानव भइसकेपछि मानवले चाहिँ सधैँभरि पशु बलि दिनुहुन्न, पशुको रगत बगाउनुहुन्न। त्यो पशुको बलिको रगतले मान्छेको पाप चाहिँ मोक्ष हुँदैन। मान्छेको पाप मोक्ष हुनको निम्ति सधैँभरि चाहिँ पशुको बलि चाहिँ बगाउनु हुँदैन र पशु बलि गर्नु हुँदैन।
दसैँको समयमा जुन पशु बलि दिने जुन प्रथा छ, यो प्रथा चाहिँ एकदम गलत प्रथा हो। किनभने एउटा धर्मको नाममा होइन नेपालीलाई वध गरेर दिने चलन छ। यसले गर्दाखेरिमा अरू विकृतिहरू आउँछ, यसले अझ हिंसातिर अलिक बढाउँछ, मानिसलाई मतलब प्रेरणा दिन्छ। यो धर्मको नाममा जुन यो प्रवृत्ति छ, यो चाहिँ बिस्तारै हट्दै जानु राम्रो कुरा हो। आफ्नो संस्कार आफ्नो धर्म जे भए पनि यो बलि प्रथा छ, यसलाई चाहिँ हटाउनु पर्छ भन्ने मेरो मान्यता हो।
बलिदान गर्नु राम्रो होइन भन्ने कुरो त्यो पनि भन्ने गर्छु। जस्तै अब सांसारिक धर्म सम्बन्धी पापमोचनको एउटा बलिदान भनिन्छ, यसलाई पापमोचनको बलिदान स्वरूप नै बलिदान गरिने हो।
प्रचलन अनुसार कुनै पनि धर्म, हिन्दू धर्म अन्तर्गत या अन्य धर्म अन्तर्गत पनि जनावरहरूको चाहिँ बलि दिनुपर्छ भन्ने चाहिँ विधा पनि छैन। त्यो हामीले त्यो कुरा पनि चाहिँ प्रचलन छ। अब यसको प्रचलनलाई चाहिँ हटाउँदै जानुपर्छ। लौकाहरू शक्तिहरू यसको गोविन्दाहरूको पनि बलि दिए दिया हामी देख्छौँ त्यसले प्रचलन।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सेपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौ।
श्री बैजनाथ माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
सुदूरपश्चिम क्षेत्रमा 2032 सालमा स्थापित अग्रणी शैक्षिक संस्था श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुरमा शैक्षिक सत्र 2075-76 का लागि सिटी भिटीबाट मान्यता प्राप्त 18 महिने पशु विज्ञान भेटनरी जेटीएफ प्राविधिक एसएलसी का कक्षाहरू सञ्चालन हुने भएकाले समयमै फारम भरी आफ्नो सिट सुरक्षित राख्नु हुन जानकारी गराइन्छ।
आवेदन फारम वितरण असोज 4 गतेदेखि असोज 18 गते दिउँसो 4 बजेसम्म।
प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे।
वर्गीकृत निशुल्क छात्रवृत्ति असोज 20 गते दिउँसो 2 बजे।
परीक्षा केन्द्र श्री वैष्णव पावि नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुर।
फारम पाइने स्थान श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर, न्यू शारदा छापाखाना सब्जी मण्डी महेन्द्रनगर र जगन्नाथ पुस्तक पसल गल्ली नम्बर 5 क्याम्पस रोड।
नोट एसईमा ई ग्रेडले पनि पढ्न पाउनेछन्।
अन्य कुनै पनि विद्यालय वा संस्थाबाट सिटीईबीटी टीएसएलसी का कुनै संकायमा प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई प्रमाण पत्रका आधारमा सिधै भर्ना गर्न सकिनेछ।
सम्पर्क श्री वैष्णव माध्यमिक विद्यालय नयाँ तिलकपुर विष्णु मन्दिर साकेत धाम नजिक।
सम्पर्क नम्बर 98 48 77 85 23, 98 48 720 926 र 98 48 73 80 96।
नयाँ प्रविधिमा नयाँ उत्साह, आफ्नोस यमाहा मोटरसाइकल चढ।
यमाहा मोटरसाइकलले बजारमा ल्यायो नयाँ प्रविधिद्वारा उत्पादित नयाँ मोटरसाइकलहरू।
नयाँ आकर्षक रंग तथा उच्चतम माइलेजका साथ उचित मूल्यमा प्राप्त गर्नुहोस् र भरपूर आनन्द लिनुहोस्।
साथै नयाँ मोटरसाइकललाई सर्भिसिङ र पुराना मोटरसाइकलको मर्मत गराउन आधुनिक प्रविधि र तालिम प्राप्त मेकानिकको सेवा उपलब्ध छ।
सम्पर्क स्थान श्यामराची ट्रेडर्स गली नम्बर 3 सम्पर्क नम्बर 0795-23816।
खुशीको खबर खुशीको खबर खुशीको खबर।
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुशीको खबर।
अब नेपाल टेलिकमको सियुजी अफर, सियुजी सेवाका विशेषताहरू।
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने,
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध,
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने,
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने,
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने।
यो योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ।
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुर। यसरी वीणा माध्यमिक विद्यालय कृष्णपुर नगरपालिका 8 रैकवार बिचवाको पाली विज्ञान संकायको टीएसएलसी कार्यक्रम अन्तर्गत प्रवेश परीक्षा आवेदन फारम असोज 4 गतेदेखि असोज 18 गते सम्मको लागि खुला गरिएको बेहोरा सम्पूर्ण अभिभावक एवं विद्यार्थीहरूमा सहर्ष जानकारी गराइन्छ। प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे। सम्पर्क नम्बर 9848-46-9892। विद्यालय प्रशासन परिवार, श्री वीणा माध्यमिक विद्यालय कृष्णपुर।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीको लम्कीमा करदाता सेवा कार्यालय खुलेको छ। आज कार्यालय खुलेसँगै जिल्लाका 4 नगरपालिका र 4 गाउँपालिकाका करदातालाई सेवा सहज हुने भएको छ। कैलालीको लम्की चुहा, टीकापुर, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया, मोहन्याल, जोशीपुर र जानकी गाउँपालिका गरी 8 स्थानीय तहमा अवस्थित करदाताले यहाँबाट सेवा पाउने गरी कार्यालय शुरू भएको कर अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले जानकारी दिनुभयो। लम्कीमा करदाता सेवा कार्यालय खुलेपछि त्यहाँका करदाताको धनगढ़ी जानुपर्ने बाध्यता पनि हटेको छ। हाललाई टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा राजस्व दाखिला गरी थप कामका लागि त्यसको निशासहित कार्यालयमा सम्पर्क राखे सेवा पाइने कर अधिकृत उपाध्यायले बताउनुभयो। अब सबै प्रकारका राजस्व लम्कीमै बुझिने भएकाले लम्कीमै राजस्व बुझ्ने बैंकको लागि लम्कीमा रहेका सम्पूर्ण बैंकको विवरण केन्द्रमा पठाइएको र 1 महिनाभित्र लम्कीमै पनि राजस्व बुझाउन मिल्ने व्यवस्था गर्ने बताइएको छ। नेपाल सरकार मन्त्री परिषदको 2075 साल असार 20 निर्णय अनुसार आन्तरिक राजस्व कार्यालय धनगढ़ीको मात्र रहने गरी कार्यालय खुलेको जनाइएको छ।
बझाङमा स्वास्थ्य बीमा प्रति आकर्षण बढ्दै गएको छ। 2075 वैशाख मसान्तमा शुरू भएको स्वास्थ्य बीमामा असार मसान्तसम्म 2363 परिवारका करिब 12129 व्यक्ति आबद्ध बनेका छन्। बझाङका 12 स्थानीय तहमा 91 स्वास्थ्य बीमा दर्ता सहयोगी घर दैलोमा पुगी बीमा गराउन खटिरहेको स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ। साउनदेखि असोजसम्मको तथ्याङ्क अनुसार बझाङमा करिब 3000 व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेको स्वास्थ्य बीमा बोर्ड नेपाल जिल्ला कार्यालय बझाङका दर्ता अधिकारी खगेन्द्र भट्टले बताउनुभयो। स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालयको तथ्याङ्क अनुसार बझाङमा 1853 अति गरीब परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको छ भने 510 परिवारले शुल्क तिरेर स्वास्थ्य बीमामा आबद्ध जनाएका छन्। एकै परिवारका 5 सदस्य बराबर वार्षिक 2500 रूपियाँ बीमा गर्नुपर्ने र 5 भन्दा बढ़ी सदस्य भएको परिवारमा 425 दरले योगदान रकम लाग्ने बीमा बोर्डले जनाएको छ।
अछाममा रहेका फरक क्षमताका बालबालिका पढ़ाईबाट वञ्चित भएका छन्। फरक फरक अपाङ्गता भएका बालबालिकाका लागि छुट्टा छुट्टै ठाउँमा कक्षा सञ्चालन गरिए पनि सबैजनाले पढ्न नपाएका हुन्। वेरा बालबालिकाका लागि बैलपाटा स्थित महेन्द्र माध्यमिक विद्यालय, दृष्टिविहीनका लागि सदरमुकाम नजिकै शोषणा माध्यमिक विद्यालय र बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि विनायकको विद्या मन्दिर माध्यमिक विद्यालयमा पढ़ाउने व्यवस्था गरिएको छ। यी तीनवटै विद्यालयमा 10 भन्दा बढ़ी विद्यार्थी भर्ना गरेर पढ़ाउन सक्ने अवस्था भने नरहेको र अहिले 12 बौद्धिक अपाङ्गता भएका बालबालिकालाई भर्ना गरिएको विद्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर शाहले बताउनुभयो। सुत्ने कोठा र खाने व्यवस्था नहुँदा सबैलाई एकै कोठामा व्यवस्थापन गर्न बाध्य भएको उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर शाहीले बताउनुभयो। 12 बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि अहिले 1 रेखदेख गर्ने र 1 शिक्षक कार्यरत रहेका छन्। फरक क्षमता भएका बालबालिका कुनै सरकारी कार्यालय वा शैक्षिक अभियन्ताको नजरमा पर्न नसक्दा विद्यालय देख्न नपाएको शिक्षक टोप बहादुर कडायतले जानकारी दिनुभयो।
बैतडीका सड़कसँग जोडिएका पसलहरूमा प्रशस्त मात्रामा म्याद सकिएका सामग्री भेटिएका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीको अनुगमन टोलीले पसलहरूमा अनुगमन गरेपछि पसले पछि म्याद सकिएका सामग्री भेटिएको सहायक प्रमुख जिल्लाधिकारी सुरेश घिमिरेले बताउनुभयो। महाकाली लोकमार्ग अन्तर्गत सदवाज गोकुलेश्वर सड़क खण्डका बजारहरूमा अनुगमन गर्दा 50,000 बराबर म्याद नआएका सामग्री फेला परेको हो। सहायक प्रमुख जिल्लाधिकारी घिमिरेले जानकारी दिनुभयो। सड़क छेउकै पसलहरूमा म्याद नआएका सामग्री पाइनुले ग्रामीण क्षेत्रमा झन समस्या हुने सक्ने देखिएको छ। उपभोग्य सामग्रीको बारेमा उपभोक्ता समेत सचेत नहुँदा र अनुगमन पनि नियमित नहुँदा समस्या भएको हो। बढ़ी जसो भारतीय बजारबाट आयात गरिएका सामग्रीहरू म्याद सकिएका भेटिन्छन्। फिर्ता पनि नहुने भएकाले भारतीय सामग्री बढ़ी जसो म्याद सकिएका भेटिएको जानकारी सहायकका प्रमुख जिल्लाधिकारी घिमिरेले दिनुभयो। बजारमा पिठो चिउरा बिस्कुट चियापत्ती पेय पदार्थ चाउचाउ तेल मसला सहित श्रृंगारका सामग्री पनि म्याद नआएका भेटिएका छन्। सड़क छेउका साना पसलदेखि ठूला खाद्य स्टोरहरूबाट अखाद्य वस्तु बिक्री हुने गरेका छन्। समय समयमा बजार अनुगमन नहुँदा पनि व्यापारीहरूले मनोमानी तरिकाले सामग्री बिक्री गर्ने गरेका छन्।
प्रदेश नम्बर 7 का प्रदेश सभा सदस्य डिलीराज पन्तले रैथाने थारू आलूको उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका छन्। धनगढ़ी उपमहानगरपालिका 11 स्थित परिवर्तन बहुद्देश्य सहकारी संस्थाको 9 वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद पन्तले घोर्सुवा क्षेत्र स्थानीय आलूको सबैभन्दा उर्वर क्षेत्र भएको बताउनुभयो। उहाँले व्यावसायिक रूपमा काम गरेमा अनुदानको व्यवस्था आफैले मिलाउने पनि बताउनुभयो। प्रदेश सांसद पन्तले सहकारी संस्थालाई पनि उत्पादनशील क्षेत्रमा लगानी लगाउन आग्रह गर्नुभयो। धनगढ़ी उपमहानगरपालिकाका कार्यपाक नगर प्रमुख हिरा सिंह पातलीले सहकारी संस्थाहरूलाई प्रवर्धन गर्ने कुरा नीति तथा कार्यक्रममा नै राखिएको बताउनुभयो। निमित्त नगर प्रमुख पातलीले सहकारीले ऋण दिने र लिने भन्दा पनि शेयर सदस्यहरूको जीवन उठाउने किसिमले काम गर्नुपर्ने बताउनुभयो। कतिपय सरकारीका कारण राम्रा सहकारी संस्था समेत बदनामित भइरहेको कार्यपाक नगर प्रमुख पातलीले बताउनुभयो।
अब राष्ट्रिय खबर प्रसंग। प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो केवेसाडा बीच अन्तर्राष्ट्रिय शान्ति कृषि मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्न सक्ने विषयमा छलफल भएको छ। वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताउनुभयो। उहाँले कोस्टारिकाले आर्थिक वातावरण संरक्षण मानवाधिकार जस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले आफूले पिरिस जलविद्युत परियोजना तथा वायु ऊर्जा संयन्त्र हेर्ने मौका पाएको शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिनुभयो। उहाँले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरीबी निवारण दिगो विकास वातावरण संरक्षण स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य वातावरणीय परिवर्तन महिला सशक्तिकरण प्रजातन्त्र सुशासन निशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिनुभयो।
युनिभर्सिटी फर पीस शान्ति विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि डक्टर्स अनरसिप कर्जा प्रदान गरेको छ। आज आयोजित समारोहमा उपाधि स्वीकार गर्दा प्रधानमन्त्री ओलीले आफूलाई दिएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको भन्दै विश्वभर समझदारी सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको कामको प्रशंसा समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले विश्वका नेता जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्रसंघमा शान्तिपूर्ण पृथ्वी साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताउनुभयो। राष्ट्रसंघको महासभाको 73 महाधिवेशनमा आतंकवादको बढ़दो घटना बढ़दो तापक्रम र समुद्रको बढ़दो सतह निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य सुरक्षाका विषय उठाइएको जानकारी दिनुभयो।
अब खेल खबर। बंगलादेशमा जारी 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ। नेपालले समूहको अन्तिम खेलमा युएईलाई 3 विकेटले हराएको हो। 269 रनको चुनौती नेपालले 49 ओभर 1 बल खेल्दै 7 विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 268 रन बनाएको थियो। यसअघि भारतसँग 171 रन तथा अफगानिस्तानसँग 3 विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। यो समूहबाट समूह विजेता बन्दै भारत र समूह उपविजेता बन्दै अफगानिस्तान सेमी फाइनलमा पुगेको छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा आज आन्दोलन।
आन्दोलनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड, पत्रकारमाथि कुटपिट।
प्रदेश सातको सरकारद्वारा चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट अहिलेसम्म कार्यान्वयन हुन सकेन।
बझाङमा स्वास्थ्य बिमा प्रति आकर्षण बढ्दै।
नेपाल र कोष्टारिकाले कृषि र मौसम परिवर्तन बारे मिलेर काम गर्ने।
शान्ति तथा प्रजातन्त्रका लागि योगदान पुर्याएको भन्दै प्रधानमन्त्री ओलीलाई विद्या भारतीको उपाधि।
र 19 वर्ष मुनिको एसिया कपमा नेपालले युएलाई हरायो।
तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।